नयाँ विश्लेषण र विचार शुक्लफाटा समाचार. शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ. सहकर्मी चुडामणि अरियालसँगै म ओमप्रकाश पाण्डेको नमस्कार. भारसिंह एफएम 102.2 बछाङको सैपाल एफएम 100.6 बछाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ.
सुदूरपश्चिमेलीहरूको प्रमुख चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनक.
खानेपानी मन्त्री मगरद्वारा निर्मला पन्तका परिवारसँग भेट.
जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा समेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा.
कैलालीमा अवैध रूपमा असुल गरेको मुक्त कमैयाको रकम फिर्ता.
जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई मन्त्री अरियालको आग्रह.
बिमिस्टेक राष्ट्रहरूले प्रभावकारी भूमिका खेल्न नसकेको काङ्ग्रेस नेता महतको आरोप.
र एसिया कप छनौट क्रिकेटमा नेपालको पहिलो जित.
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7 को अनुरोध.
हालका केही दिनदेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाका पशु वस्तुमा हरेत रोगको प्रकोप देखिएको र उक्त रोग छिट्टै एक पशुबाट अर्को पशुमा फैलिने भएकाले रोगको संक्रमण बढ्न नदिन निम्न उपायहरू अपनाउन अनुरोध गरिन्छ.
निरोगी पशुलाई रोगी पशुको सम्पर्क नगराउने.
रोग लागेका पशुको अलगै राखेर उपचार गराउने.
पशुको मुखमा घाउ भए र आहारा खान नसक्ने हुँदा नरम आहारा तथा झोल पदार्थहरू खुवाउने.
रोगको प्रभावकारी उपचार नभए पनि ज्वरो घटाउने खालका तथा घाउ सन्चो हुने खालका औषधि प्रयोग गर्ने.
रोग नफैलिएको तर रोग फैलिन सक्ने सम्भावना रहेका क्षेत्रमा प्रत्येक 6-6 महिनामा अनिवार्य खोरेत रोग विरुद्धको खोप लगाउने.
रोग लागेर सन्चो भएको पशुले समेत रोग सार्न सक्ने हुँदा यस्ता पशुलाई अलगै राख्ने व्यवस्था गर्ने.
र घरपालुवा पशुलाई छाडा नछोड्ने तथा छाडा पशु नियन्त्रण गरी व्यवस्थापन गर्ने.
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7.
अब समाचार क्रम विस्तारमा. सुदूरपश्चिमेलीहरूको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनक छाएको छ. कञ्चनपुर सहित प्रदेश नम्बर 7 सुदूरपश्चिममा मनाइने गौरा पर्वको दोस्रो दिन आज वर्तालु महिलाहरूले बिरुडा धोएका छन्। यसअघि पञ्चमीमा भिजाएका बिरुडालाई नजिकका नदी तलाउ धारामा लगेर धुने चलन रहेको छ। वर्तालु महिलाहरूले बिहानै नुहाई धुवाई गरेर नजिकको धारा तलाउ तथा कुवामा गई गौरादेवीको पूजा आजा गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो. धान साउ तिल अपामार्ग लगायतका बोटहरूबाट गौराको प्रतिमूर्ति बनाई सिङ्गारपटार गरेर गौराको पूजा गर्ने चलन रहेको छ। नजिकको धारा कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने चलन रहेको छ। आज नदी तलाउ तथा धारमा मनाइने गौरालाई स्थानीय भाषामा नानी गौरा भन्ने गरिन्छ। गौरालाई अमुक्ताभरण सप्तमीका दिन भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् असुवाली रहेको छ। त्यो दिन वर्तालु महिलाहरूले गौरालाई गौरा खलामा लगेर बिरुडाले पूजा गर्ने गर्दछन्। बिरुडाले अठ्यालीका दिन वर्तालु महिलाहरूले श्रीमान छोराछोरी र आफन्तहरूको टाउकोमा पूजा गर्ने चलन रहेको छ। गहुँ केराउ गहत मास र गुराउँस यी पाँच अन्नलाई बिरुडा भन्ने गरिन्छ। पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गरेको कठोर तपस्याको सम्झनामा गौरा पर्व मनाउने गरिन्छ। प्रदेश 7 गौरालाई मुख्य चाडको रूपमा मनाइने गरिन्छ।
खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई आज घरमै गएर भेट्दै अपराधी जोसुकै भए पनि उम्कन नपाउने बताउनु भएको छ। मृतकका परिवारलाई भेट्दै उहाँले हत्या र पत्ता लगाई कारवाही गर्न सरकार गम्भीर भएको बताउनु भयो। निर्मला पन्तको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मन्त्री मगरले अपराधी पानीमुनि गए पनि उम्कन नपाउने बताउनु भयो। अनुसन्धानलाई प्रभावकारी बनाई अपराधी छिटो पक्राउ गरी कारवाही गर्न प्रहरीलाई मन्त्री मगरले निर्देशन समेत दिनुभयो। त्यसै गरी निर्मलाका हत्या र पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनका क्रममा शहीद भएका सैनिक खुनाका बुवा बिरु खुना लगायत परिवारका सदस्यलाई भेट्दै उहाँले आफन्त गुमाउनुको पीडा आफूले पनि भोगेकाले उनीहरूको पीडामा सहभागी हुन आफू भेट्न आएको बताउनु भयो। यसैबीच आज बिहान पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मगरले महिला हिंसाका घटना रोक्नका लागि प्रहरीले चनाखो भएर कार्य गर्नुपर्ने बताउनु भयो। चेलीबेटीलाई घर बाहिर हिँड्ने वातावरण बनाइनुपर्ने उहाँको भनाइरहेको थियो। साथै आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कढातले निर्मला हत्याकाण्डको अनुसन्धान लगायतका विषयमा मन्त्री मगरलाई जानकारी जानकारी गराउनु भएको थियो। निर्मला पन्तका परिवार र शहीद सैनिक खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्ट, प्रदेश नम्बर 7 का प्रदेश सभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको समेत सहभागिता रहेको थियो।
त्यसै गरी कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी 13 वर्षीय बालिका निर्मला पन्तको न्यायका लागि भन्दै सञ्चालन गरिएको अभियान अन्तर्गत आज काठमाडौँमा कार्टुन तथा चित्र प्रदर्शन गरेर विरोध जनाइएको छ। बसन्तपुरको डबलीको विरोध प्रदर्शनमा कार्टुन चित्रकला प्रदर्शनका साथै शिल्पी समूहको नाट्य प्रस्तुति समेत रहेको थियो। प्रदर्शनमा कलाकार, सञ्चारकर्मी, साहित्यिक व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।
तीनवटै तहको निर्वाचनमा सबै राजनीतिक दलको एउटै नारा थियो, अब मुलुक समृद्धितिर जान्छ, कृषि उत्पादनमा विशेष जोड दिन्छौँ र आत्मनिर्भर बन्छौँ। 3 वर्ष अघि संविधान जारी भएपछि भारतीय पक्षले अघोषित नाकाबन्दी लगाउँदा पनि यो विषयले खुब चर्चा पायो। भारतबाट आयात हुने कृषिजन्य वस्तुलाई विस्थापित गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम पनि घोषणा भए, तर अहिले पनि भारतबाट खाद्यान्न तथा तरकारी आयात हुने क्रम भने विगतकै अनुपातमा निरन्तर बढिरहेको छ। प्रदेश 7 लाई कृषिको उर्वर भूमि मानिन्छ। खाद्यान्न तथा तरकारी उत्पादनमा हालका वर्षमा उल्लेख्य प्रगति भएको कृषि क्षेत्रमा लागेकाहरू बताउँछन्, तर भारतबाट आयात हुने तथ्याङ्क हेर्ने हो भने ठिक उल्टो छ। प्रदेश 7 मा भन्सारमा दर्ता भएर मात्रै 1 वर्षमा 1 अर्ब बढीको खाद्यान्न र तरकारी आउने गरेको छ। क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्ढाचौकीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा वैध नाकाबाट मात्रै 1 अर्ब 15 करोडको खाद्यान्न, तरकारी र फलफुल आयात भएको छ, जुन अघिल्लो वर्षकै हाराहारीमा हो। क्वारेन्टाइनको तथ्याङ्क अनुसार आर्थिक वर्ष 74-75 मा 46,855 मेट्रिक टन तरकारी, फलफुल र खाद्यान्न आयात भएको छ। आलु मात्रै 40 करोडको भित्रिएको छ। यसै गरी टमाटर, प्याज, काउली लगायतका तरकारी अहिले पनि ठुलो परिणाममा आयात भइरहेको छ। कैलाली र कञ्चनपुर धान उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ, तर यहाँकै नाकाबाट गत आर्थिक वर्षमा 11 करोडको चामल आयात भएको छ। पहाडतिर खेतीयोग्य जमिन बाँझो छाड्ने क्रम बढ्दै गएको र तराई घर घरेडीले मासिँदै गएकाले झनै आयात बढ्दै गएको कृषि केन्द्र तत्कालीन कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताउनुभयो।
कञ्चनपुरको शुक्लफाटा नगरपालिका 11 को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका 1 दर्जन सुकुम्बासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन्। नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्बासी परिवार बिचल्लीमा परेका हुन्। नदीले जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानदोज डुहारले पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेको भए पनि अहिले बस्दै आएको जग्गा समेत पहाडीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको गुनासो गर्नुभयो। नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि ज्यान बचाउनको लागि सुरक्षित स्थानको खोजीमा लाग्नु परेको पीडित कलावती लुहारले बताउनुभयो। नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँ छोडेर वर्षाको पानीमा भिज्दै बालबालिका सहित अनिदोमै सडकमा रात बिताउनु पर्ने अवस्था रहेको अर्का पीडित माघी राउतले बताउनुभयो। 1.5 दशक अघिदेखि अस्थायी रूपमा श्रीकृष्ण सामुदायिक वनछेउ 12 परिवार सुकुम्बासी बस्दै आएका छन्। नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सहाय दिन माग गर्दै ओडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनवाई हुन नसकेको उनीहरूको गुनासो रहेको छ।
कैलालीको धनगढीका सडकमा निर्माण सामग्री थुपार्ने प्रवृत्ति बढ्दै गएका बेला धनगढी उपमहानगरपालिकाले निर्माण सामग्री राख्ने कार्यलाई वैधानिकता दिने व्यवस्था गरेपछि त्यसको तीव्र आलोचना भएको छ। धनगढी उपमहानगरपालिकाले आर्थिक ऐन 2075 को 38 नम्बर बुदामा नगरपालिका क्षेत्रमा सार्वजनिक बाटोमा कसैले निर्माण सामग्री थुपार्न स्वीकृति लिन आएमा प्रति हप्ता प्रति वर्ग फिट 5 का दरले दस्तुर लिएर राख्न दिने कुरा उल्लेख गरेपछि नगरवासीले विरोध जनाएका हुन्। उपमहानगरपालिकाबाट अनुमति नलिई निर्माण सामग्री राखी जफत गरिने पनि सो निर्णयमा उल्लेख गरिएको छ। तर उक्त बुदामा कुन कुन अवस्थामा सडकमा निर्माण सामग्री थुपार्न पाउने भन्ने कुरा स्पष्ट गरिएको छैन। तर धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले भने निर्माण सामग्री राख्न उचित छ कि छैन भन्ने कुरा हेरेर मात्र अनुमति दिइने बताउनु भयो। नगरवासीले भने ट्राफिक जाम, सवारी आवागमनमा समस्या र पैदल यात्रुलाई समेत शास्ति हुने गरी राखिएका निर्माण सामग्री हटाउन ध्यान दिनुपर्ने ठाउँमा अस्तव्यस्ततालाई बल पुग्ने गरी निर्णय गरिएको भन्दै उपमहानगरपालिकाले उक्त निर्णय सोच्याउनु पर्ने माग गरिएको छ। अहिले धनगढीको मुख्य बजार र शाखा सडकहरूमा जथाभावी रूपमा राखिएका बालुवा, ढुङ्गा, गिट्टी लगायतका निर्माण सामग्रीले सवारी जामको समस्या निम्त्याउनुको साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ।
पछिल्लो समयमा बढ्दै गएको सामाजिक अपराधहरू घट्नुका कारण र त्यस्ता समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूको भूमिकाका विषयमा बझाङको जय पृथ्वी क्याम्पसका पूर्व उपप्राध्यापक तथा लामो समयदेखि शिक्षण पेसामा आबद्ध रहनुभएका ऐनबहादुर सिंहको सामाजिक अपराधहरू बढ्नुका कारण समेटिएको एक विश्लेषण अबको प्रस्तुतिमा।
मानिस सृष्टिको उत्कृष्ट प्राणी मानिन्छ। सामान्य रूपमा यो यथार्थपरक तथ्य हो। अरू प्राणीको तुलनामा मानिस बुद्धि, विवेक, विचार तथा विचार अभिव्यक्तिका सृजनशील माध्यमहरूका कारण धेरै धेरै माथि छ। यसले गर्दा अरू प्राणीको दाँजोमा मानव समाज यति धेरै माथि उठ्न सम्भव भएको हो। तर मानव समाजलाई माथि उठाउने त्यही बुद्धि, विवेक र विचार शक्ति दुरुपयोग गर्दा ऊ त्यति नै तल खस्न जान्छ। देवत्व र दानवीपन मानिसभित्रै लुकेको छ। मानिसलाई परिचालित गर्ने उसका ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन र बुद्धिको नियन्त्रण गर्न नसक्दा अर्थात् तिनीहरूलाई आफ्नो विवेकपूर्ण आधिपत्यतामा लिन नसक्दा जुन सुकै र जस्तो सुकै अप्रिय घटनाहरू घट्न सक्दछन्। खास गरिकन मानिस असभ्य अर्थात् अविकसित अवस्थाबाट विकसित अवस्थामा जान लाग्दा बीच बाटोमा यस प्रकारका सामाजिक दुर्घटना अर्थात् अपराधहरू बढी घट्दछन्। नेपाली समाज पनि त्यही विकासोन्मुख बाटोमा अघि बढिरहेको छ। अरूको नियन्त्रण वा निर्देशनमा बस्नु ठिक होइन, परम्परागत संस्कृति, मूल्य र मान्यतालाई अङ्गाली राख्नु पनि ठिक होइन भन्ने चेतनाको विकास एकातिर हुँदैछ भने अर्कोतिर ठिक बाटो कुन हो त भनेर पहिल्याउन सक्ने चेतनाको विकास पनि भइसकेको हुँदैन भने यो बीचको अवस्थामा एक प्रकारको अराजक भाव मानिसमा सिर्जना हुन सक्छ। अर्थात् जे गर्दा पनि हुन्छ भन्ने एक प्रकारको विकृत मानसिक उत्तेजना विकसित हुन सक्दछ। न आध्यात्मिक मूल्य र मान्यताको नियन्त्रणमा बस्छ, न त चाहे अनुरूपको भौतिक प्रगति हासिल गर्न सक्छ भने त्यस बेला मानसिक विकारहरू उत्पन्न हुन जान्छन्। आफूलाई अरूसित तुलना गर्छ, पछाडि परेको महसुस गर्छ, अगाडिकोलाई भेट्टाउने ठिक बाटो पहिलाउन सक्दैन अनि गलत बाटो अवलम्बन गर्न चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार आदि मानवीय विसङ्गति र विकृतिहरू यसैका परिणाम हुन्। समाजमा व्याप्त यस्तै विकृति, विसङ्गति र अव्यवस्थालाई नियन्त्रण गर्न राज्य व्यवस्थाको खाँचो परेको हो। तर राज्य व्यवस्था आफै क्रियाशील भने हुने होइन, त्यसलाई परिचालन गर्ने पनि मानिसहरू नै हुन्। ती मानिसहरू यही समाजका उपज हुन्। तिनीहरूको मात्रै चेतना परिष्कृत, विकसित र संयमित हुन्छ र काम, क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त रहन्छन् भन्ने हुँदैन। त्यसैले सरकारी संयन्त्र अर्थात् राज्य व्यवस्थाभित्र बसेर काम गर्ने मानिसहरू पनि सबैजना आफ्नो व्यक्तिगत वा पारिवारिक निहित स्वार्थबाट माथि उठेर समग्र सामाजिक स्वार्थ अर्थात् न्यायसङ्गत मानवीय कल्याणलाई पछ्याउन सक्दैनन्। त्यसैले यस्ता अल्प विकसित मुलुकहरूमा राज्य व्यवस्था पनि सामाजिक अपराधको नियन्त्रक होइन, संरक्षक बनिदिन सक्छ। अहिलेका बढ्दा सामाजिक अपराधका घटना नियन्त्रणमा यस प्रकारको प्रवृत्ति देखा पर्न थालेको छ। राजनीतिक दल र तिनका नेताहरू आफ्नो पार्टीका समर्थक तथा अनुयायीहरूलाई जोगाउन खोज्छन्। प्रशासकहरू आफ्ना निकटका मानिसहरूलाई जोगाउन खोज्छन्। न्यायकर्मीहरूमा पनि त्यही प्रवृत्ति देखिन थालेको छ। राज्यको चौथङ्ग मानिने पत्रकारिता जगत पनि दोषमुक्त देखिँदैन अनि राज्य व्यवस्था कुनै आधार नभएकाहरूका लागि मात्रै क्रियाशील भए झैं लाग्छ। जहाँसम्म यस प्रकार व्याप्त हुन थालेका सामाजिक अपराध कसरी नियन्त्रण गर्न सकिएला भन्ने प्रश्न छ, त्यो निकै जटिल छ। त्यो बिजुलीको बटन थिचे झैं एकैचोटि निभाउन सकिने होइन। न्यूनीकरणका लागि तत्कालीन र लामो अवधिमा अवलम्बन गर्न सकिने उपायहरू पहिल्याउनु आवश्यक छ। तत्कालीन उपायहरू त सबैभन्दा प्रभावकारी प्रशासनिक संरचना नै हो। तर सम्बन्धित ऐन, कानून र नियमावलीहरू आफै नियन्त्रण गर्न जाने होइनन्। त्यसमा कार्यरत जनशक्ति क्रियाशील, सृजनशील, निष्पक्ष र जनउत्तरदायी धारणाको हुनुपर्ने हुन्छ। त्यसका लागि दृढ र कटिबद्ध सरकार पहिलो शर्त हो। केन्द्र, प्रदेश र स्थानीय निकायमा कार्यरत जनप्रतिनिधिहरू पनि यथार्थमय जनउत्तरदायी र क्रियाशील हुनुपर्दछ। लामो अवधिको उपचार त जनचेतना नै हो। शिक्षण पद्धति, पारिवारिक अनुशासन, आर्थिक प्रगति आदि सकारात्मक बाटोमा लागे यस्ता अपराधहरू क्रमिक रूपमा घट्दै जानेछन्।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। समाजमा बढिरहेका सामाजिक अपराधहरूलाई निरुत्साहित गर्न आम नागरिकहरूको भूमिका के हो जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
परमान्दनाथ, समाजमा भइरहेका विकृति जो अहिले सात्मक यस्ता घटनाहरू घटिरहेका छन् यी घटनाहरूलाई न्यूनीकरण गर्नको लागि अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हुन्छ र नैतिक मूल्य मान्यताका कुराहरू पनि अब पाठ्यक्रममा समावेश गर्नुपर्ने अवस्था आएको छ। साथसाथै अब विभिन्न सङ्घ संस्थाहरू मार्फत, विद्यालयहरू, कलेजहरू मार्फत अनि महिला समूहहरू मार्फत जनचेतनामूलक कार्यक्रमहरू र यसरी अपराध घटाएमा यस्तो कानुनी सजायको व्यवस्था छ भन्ने कुरातर्फ सचेत गराउनु जरुरी देख्छु म।
सर्वप्रथम त यो अहिलेको समाजमा घट्ने यो घटनाको विशेष गरेर महिलाहरूको जनचेतना र अनि सत्तात्मक समाजले गर्दा पनि अथवा विधानमा लेखे पनि हाम्रो समाजमा अझै पनि यस्तै विकृति छ।
सञ्जय थारू मगर, अब यो हाम्रो समाजमा अथवा राष्ट्रमा जुन भइरहेको छ यो घटनाहरू दिन प्रतिदिन, यो घटनालाई अब नियन्त्रण गर्नको लागि सरकार पक्षबाट अनि यो हाम्रो पुलिस प्रशासन अनि आम हाम्रो नागरिकहरूको पनि जिम्मेवारी छ। सबैले आफ्नो तर्फबाट आफ्नो भूमिका कर्तव्य के हो अनि हाम्रो बालबालिकाहरूलाई हाम्रो चेलीबेटीहरूलाई कसरी हामीले तिनीहरूलाई सुरक्षा दिन सक्छौँ अनि अन्यायमा परेकोलाई कसरी हामीले तिनीहरूको हक अधिकार दिन सक्छौँ भन्ने कुरातिर हामी सबैले सचेत भयो भने हामी त्योतर्फ हाम्रो कार्य सुधार र समाजमा घट्ने घटनाहरू सुधार हुनेछ।
अब समाजमा विभिन्न किसिमका विकृति विसङ्गतिहरू भइरहेका छन्। सबभन्दा पहिला त हामीले हाम्रो विभिन्न किसिमका समाजका व्यक्तित्वहरू छन्, राम्रा नराम्रा, कोही राम्रो आचरण भएका हुन्छन्, कोही खराब आचरण भएका हुन्छन् र यसलाई अब हामीले न्यूनीकरण गर्नका लागि सबैले आआफ्नो तर तर्फबाट एउटा मनभित्रबाट नै यो हाम्रो दिदी बहिनी हो अथवा यो हाम्रो दाजुभाइ हो, यो पनि मानव हो भन्ने एउटा उसको मनभित्रबाट नै जाग्नुपर्छ र यसको लागि हामीले कानुन एकदमै कडा बनाउनुपर्छ र कानुनका साथसाथै हामीले जनचेतना पनि फैलाउनुपर्छ भन्ने मलाई लाग्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
सूचना सूचना सूचना। यस आर्थिक वर्ष 75-76 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतिफलमा आधारित प्रोत्साहन अनुदान 250 हेक्टर वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले हिमदत्त नगरपालिका 1, 2, 3, 18 र 19 तथा कृष्णपुर नगरपालिका 4, 5 र 6 का यस कार्यालयमा सूचीकृत भएका कृषक, कृषक समूहहरू, कृषि सहकारी संस्थाहरू, उपभोक्ता समूहहरू, निजी उद्यमीसँग सम्बन्ध कृषकहरूले व्यक्तिगत अथवा संस्थागत रूपमा यस कार्यालयको निर्धारित फर्मेट अनुसारको विवरण आवश्यक कागजात सहित भाद्र 30 गते कार्यालय समय भित्र यस कार्यालयमा आवेदन दिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। रित नपुगेको तथा म्याद नागी आएको आवेदन उप कुनै कारवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। थप जानकारीका लागि 0995259091, 9858751665 र 9858751366 मा सम्पर्क गर्न सकिनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्य इकाई धान जोन कञ्चनपुर।
विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर भुवनराज पाण्डेय MBBS MS ENT सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर, यही भदौ 16, 17 र 18 गते।
र डाक्टर बद्री चापगाई MBBS MD डर्मा, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ, यही भाद्र 23 गते शनिबार आउनु हुने भएकाले सम्पर्क गर्नुहोला।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली, गल्ली नम्बर 3, महेन्द्रनगर।
सम्पर्क नम्बर 0995227074, मोबाइल नम्बर 9858775074।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7 को अनुरोध।
हालका केही दिनदेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाका पशु वस्तुमा खोरेत रोगको प्रकोप देखिएको र उक्त रोग छिट्टै एक पशुबाट अर्को पशुमा फैलिने भएकाले रोगको संक्रमण बढ्न नदिन निम्न उपायहरू अपनाउन अनुरोध गरिन्छ।
निरोगी पशुलाई रोगी पशुको सम्पर्क नगराउने,
रोग लागेका पशुको अलगै राखेर उपचार गराउने,
पशुको मुखमा घाउ भए र आहार खान नसक्ने हुँदा नरम आहार तथा झोल पदार्थहरू खुवाउने,
रोगको प्रभावकारी उपचार नभए पनि ज्वरो घटाउने खालका तथा घाउ सन्चो हुने खालका औषधि प्रयोग गर्ने,
रोग नफैलिएको तर रोग फैलिन सक्ने सम्भावना रहेका क्षेत्रमा प्रत्येक 6-6 महिनामा अनिवार्य खोरेत रोग विरुद्धको खोप लगाउने,
रोग लागेर सन्चो भएको पशुले समेत रोग सार्न सक्ने हुँदा यस्ता पशुलाई अलगै राख्ने व्यवस्था गर्ने,
र घरपालुवा पशुलाई छाडा नछोड्ने तथा छाडा पशु नियन्त्रण गरी व्यवस्थापन गर्ने।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। नक्कली सदस्यताको विवादको विषयलाई लिएर कैलाली उद्योग वाणिज्य संघको नयाँ निर्वाचन अन्यल भनेको छ। निर्वाचन अन्यल भएपछि कैलाली उद्योग वाणिज्य संघले स्थानीय बासिन्दा व्यवसायहरूको आज राय सुझाव लिएको छ। संघले चुनावको बारेमा अन्यलताका बारेमा जानकारी दिन आज भेलाको आयोजना गरेको हो। गत वैशाख 22 गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य संघको चुनावको प्रचार प्रसारदेखि उम्मेद्वारले उम्मेदवारी दर्ता समेत गरिसकेपछि उच्च अदालत दिपायलले नक्कली सदस्यहरूको विवादमा परेको मुद्दामा फैसला गर्दै वैशाख 20 गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो। त्यसपछि असार 17 गते सम्बन्धित सबैको सल्लाहमा चुनाव गराउन फैसला गरे पनि पूर्ण पाठ नहुँदा चुनावबारे कुनै प्रक्रिया सुरु भएको थिएन। भदौ 1 गते सङ्कुटुलीले आफै उच्च अदालत डुटी गएर फैसला ल्याएर आएपछि भदौ 5 गते चुनावबारे सुझाव सङ्कलन गर्न समिति गठन गरिएको थियो। चुनावबारे राय सुझाव सङ्कलन गरी प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको समितिका एक सदस्य जयराज न्यौपानेले छुट्टै प्रतिवेदन पेश गरेपछि चुनावमा थप अन्यलता थपिएको हो। सङ्घाध्यक्ष शङ्कर बोकटेले व्यक्तिगत स्वार्थपूर्तिका लागि चुनाव रोक्न नहुने बताउँदै आउनुभएको छ। सुझाव समितिले भने भ्याट र प्यानमा दर्ता भएका व्यवसायहरूलाई मताधिकार दिनुपर्ने र यसअघि साधारण सभाबाट सुधार गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो। समितिका सदस्य जयराज न्यौपानेले भेलाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उहाँले धेरै कुरामा सहमति भएको प्रतिवेदन बुझाइसकेकोले भेला गरिनुको कुनै औचित्य नरहेको बताएका छन्। उद्योग वाणिज्य सङ्घ कैलालीका वर्तमान कार्य समितिको म्याद यही भात्र 24 गते सकिँदैछ।
जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी भइसक्दा समेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन्। बैतडीमा रहेका 10 स्थानीय तहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन्। 4 नगरपालिका र 6 गाउँपालिका रहेको बैतडीमा 5 स्थानीय तहका सदरमुकाम अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन्, जसमा 1 नगरपालिका र 4 गाउँपालिका विद्युतविहीन रहेका सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। स्थानीय तहमा विद्युत नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ। पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै विद्युतको पहुँच पुग्न नसकेको हो। विद्युत लाइन नहुँदा दैनिक कार्य सम्पादनमा समेत समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो।
बझाङको 26 पाथिभरा गाउँपालिका 82 रहेको ऐतिहासिक कोट दरबार यतिखेर संरक्षणको पर्खाइमा रहेको छ। बझाङकै पुरानो र ऐतिहासिक उक्त कोट दरबारको कुनै पनि निकायबाट उचित संरक्षण र सम्वर्धन हुन नसकेपछि दिन प्रतिदिन जीर्ण बन्दै गएको छ। करिब 100 वर्ष पहिले बझाङी राजा शक्ति सिंहले उक्त कोट दरबार निर्माण गरी बझाङ राज्य सञ्चालन गरेको अभिलेखमा उल्लेख गरेको पाइन्छ। विश्व मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले समेत कोट दरबारबाट बझाङ राज्य सञ्चालनपछि उनी भारततर्फ प्रस्थान गरेको जनाइएको छ। ऐतिहासिक कोट दरबारमा 1970 1990 राजा देवी जङ्गबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ। 1995 राजा देवी जङ्गबहादुर सिंहको मृत्युपछि 1996 उहाँका जेठा छोरा रामजङ सिंहले सुई दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य सञ्चालन गरेको 82 गाउँका अग्रज प्रेमबहादुर सिंहले बताउनुभयो। बझाङी राजा रामजङको राज्यकालमा जनताले कर तिर्ने रासन, घिउ, खसी, बोका समेत कोट दरबारमा पुर्याउने गरेको समेत उहाँले जानकारी दिनुभयो। 2005 राजा रामजङ सिंहको अकस्मात मृत्युपछि 2006 उहाँका जेठा छोरा ओमजङ सिंहले बझाङ राज्य सञ्चालन गरेका थिए। राजा ओमजङले कोट दरबारबाट बझाङ राज्य सञ्चालन गरिरहेका बेला तत्कालीन नेपालका राजा श्री 5 महेन्द्र शाहले बझाङ राज्यलाई 2007 एकीकरण गरेका थिए।
मुक्त कमैयालाई लालपूर्जा बनाउन मोटो रकम असुल्ने मालपोत कार्यालय टिकापुरका कर्मचारीले रकम फिर्ता गरेका छन्। आज पाल बजार मुक्त कमैया शिविरमा सो रकम बाँडिएको हो। नेपाली काङ्ग्रेस जानकी गाउँपालिका 8 नेता केशव बहादुर साईको विशेष पहलपछि अनियमित रूपमा मुक्त कमैया शिविर पाल बजारमा 57 उठाइएको रकममध्ये 2,03,825 रुपियाँ रकम मालपोत कार्यालय टिकापुरका कर्मचारीले फिर्ता गर्न बाध्य भएका छन्। फिर्ता गरेको रकम स्थानीय राजनीतिक दलका प्रतिनिधि, सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोबरमा पीडितलाई बाँडिएको हो। वडा कार्यालयको सिफारिस सहित बढीमा 1,100 रुपियाँ मात्र लाग्ने ठाउँमा मालपोत कार्यालय टिकापुरमा कार्यरत कार्यालय सहयोगी मणिराम चौधरीले बिल नकाटेरै जग्गा दर्तामा प्रति लालपूर्जा 3,500 5,000 रुपियाँसम्म असुलेका थिए। लालपूर्जा दिलाइदिने नाममा मुक्त कमैया शिविरबाट अनियमित रूपमा पैसा असुलेको खबर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी अमरावतीको टोलीले घटनामा संलग्न जानकी गाउँपालिका 8 पाल बजारका प्रेमलाल चौधरी र रामलाल चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टिकापुरमा बुझाएको सहायक प्रहरी निरीक्षक रणबहादुर बुढाले बताउनुभयो।
बाजुराको सापेबाट मार्तडी जोडिएको सडक बामकादेखि मार्तडीसम्मको यात्रा 24 किलोमिटरको रहेको छ। पहिरोका कारण यात्रामा जीप व्यवसायहरूको मनमानी भाडा असुली गर्न थालेका छन्। केही समयदेखि परेको अविरल वर्षाले सडक अवरुद्ध भएपछि जीप व्यवसायहरूले 1 किलोमिटर यात्रा गरे बापत 50 रुपियाँ भाडा असुली गर्ने गरेको यात्रीहरूको गुनासो रहेको छ। जीप व्यवसायहरूले मनमानी रूपमा भाडा असुली गरिरहँदा पनि जिल्ला प्रशासन कार्यालय र सरकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीय जित बहादुर साउदले बताउनुभयो। ठाउँअनुसार व्यवसायहरूले 24 किलोमिटर यात्राबाट 1,000 व्यवसायसम्म भाडा असुली गर्ने गरेको यात्रु खड्क थापाले बताउनुभयो। सडक पहिरोले भत्काएकाले व्यवसायीहरूले मौकाको फाइदा उठाउने गरेको उहाँले बताउनुभयो। तर जिल्ला प्रशासन कार्यालय बाजुराले 1 किलोमिटरको यात्रा बराबर 8 रुपियाँका दरले भाडा उठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो। मनमानी तरिकाले यात्रुबाट भाडा असुली गर्ने कुनै पनि सवारी चालक र व्यवसायीलाई कारवाही गर्ने उहाँले बताउनुभयो। जीव व्यवसायीहरू भने पहिरोले सडक जताततै भत्किएको हुँदा आफूले निकै जोखिम मोलेर सेवा दिएकोले बढी भाडा असुली गरेको बताउँदै आएका छन्। व्यवसायीहरूले सडकको अवस्था हेर्दा भाडा अझै कम भएको बताएका छन्। सामान्य पहिरोले भत्काएको ठाउँमा सडक विभाग र सम्बन्धित निकायले मर्मतको लागि चासो नदेखाएको जीव सञ्चालक तुला बुढाले जानकारी दिनुभयो। सरकारवाला निकायले भत्किएको बिग्रिएको ठाउँमा मर्मत गरेमा त्यस्तो अवस्थाको सिर्जना नै नहुने उहाँले बताउनुभयो।
जिल्ला अदालत बैतडीको तथ्याङ्कलाई हेर्दा बैतडीमा प्रत्येक वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। बैतडीमा 2072 गत आर्थिक वर्षसम्म 23 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएर सबैको फैसला भइसकेको अदालतले जनाएको छ।
अब केही राष्ट्रिय खबर। भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ। संहिताको कार्यान्वयनको पहिलो चरणमा कर आतंकबारे आएका हल्लाले व्यवस्थामा असर पर्ने देखिएको भन्दै उहाँले जनतालाई सकस पर्ने गरी कर बढाउन नहुने बताउनुभयो। आज बाङ्लुङमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जतासुकै कर बढ्यो, जन्मेदेखि मृत्युसम्म कर भन्ने भ्रम हटाउन सकिने गरी काम गर्न समेत आग्रह गर्नुभयो। कार्यक्रममा मन्त्री अर्यालले वर्तमान सरकार गठन भएपछि जनताको विपक्षमा कुनै काम नगरेको भन्दै सरकारको बचाउ गर्नुभयो। उहाँले प्रतिपक्षीले लगाएको आरोपमा सबै लागेको भन्दै सबै जनताको पक्षमा काम गरेको बताउनुभयो। व्यवस्थापकीय काममा अल्मलिएकोले सरकारले गति लिन नसकेको भन्दै केही समयमा तीव्र गतिमा काम गर्ने दावी समेत गर्नुभयो। सरकारको मूल्याङ्कन गरिहाल्ने समय नआएको समेत उहाँले बताउनुभयो। सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्न नीति सरकारले बनाउने तयारी गरेको भन्दै लगानी भने सहकारीले गर्नुपर्ने तर्क राख्नुभयो। उहाँले भूमिको व्यवस्थापन मार्फत युवा रोजगारी र उत्पादन बढाएर विदेश पलायन रोक्ने कार्यक्रम बनाउन लागेको समेत जानकारी दिनुभयो। मन्त्री अर्यालले सानो समूहमा छरिएर रहेका सहकारीको एकीकरण गर्ने र त्यहीको पुँजीलाई उत्पादनमा लगाउन पहल गर्ने समेत जानकारी दिनुभयो।
पूर्व परराष्ट्र मन्त्री एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर राम प्रकाश शरण महतले बिमस्टेक राष्ट्रहरूले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनु भएको छ। काठमाडौँमा सम्पन्न 4th शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भए पनि यसबाट नेपालले फाइदा लिन नसकेको उहाँको आरोप छ। बिमस्टेकमा रहेका अरू राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उहाँको भनाइ छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर महतले व्यापार लगानी पर्यटन र पारवहनको क्षेत्रमा बिमस्टेक राष्ट्रहरूले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालले बिमस्टेक राष्ट्रहरूसँग सहकारी गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिनुभयो। ग्रिड कनेक्टिभिटीमा सम्झौता भए पनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उहाँले बताउनुभयो। बिमस्टेक राष्ट्रबीच रेलवे र सडक मार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महत्त्वको भनाइ छ।
अब खेल खबर। एसिया कप छनौट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ। लगातार 2 खेल हारेको नेपालले आज मलेसियालाई 19 रनले हराएको हो। मलेसियाको राजधानी क्वालालम्पुर स्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको 199 रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित 30 ओभरमा 9 विकेट गुमाएर 169 रन मात्र बनायो। मलेसियालाई 169 रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले 3, सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2, सागर पुन र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। मलेसियाका लागि मोहम्मद अनवरले 34, सैज अजिज मुआरकले 34, अहमेद फैज नूरले 22, भिरनदीप सिंहले 21, मोहम्मद रमिलीले 13 र सर्भिन मुनियान्डीले 10 रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 30 ओभरमा दिपेन्द्र सिंह ऐरी र अरिफ शेखको अर्धशतकको मद्दतले 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। मलेसियामाथिको जितसँगै नेपालले छनौटको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। आजको जितसँगै महत्त्वपूर्ण 2 अङ्क समेत जोडेको छ। नेपालले अब भोलि सिङ्गापुरसँग खेल्नेछ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सुदूरपश्चिमेलीहरूको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनक।
खानेपानी मन्त्री मगरद्वारा निर्मला पन्तका परिवारसँग भेट।
जनप्रतिनिधि आएको 1 वर्ष बढी भइसक्दा समेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै।
कैलालीमा अवैध रूपमा असुल गरेको मुक्त कमैयाको रकम फिर्ता।
जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई मन्त्री अरियालको आग्रह।
बिमस्टेक राष्ट्रहरूले प्रभावकारी भूमिका खेल्न नसकेको काङ्ग्रेस नेता महतको आरोप।
एसिया कप छनौट क्रिकेटमा नेपालको पहिलो जित।
हस् त अहिले यो समाचार बुलेटिन यहीसकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।